यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक रहेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। फागुन 21 गते हुने निर्वाचनमा आवश्यक 37 प्रकारका निर्वाचन सामग्री जिल्लाबाटै व्यवस्थापन गर्ने निर्वाचन आयोगको तयारी। 9 प्रकारका सामग्री केन्द्रबाट पठाइने। सरकारद्वारा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान देशैभर शुरू। ज्येष्ठ नागरिकलाई हवाई यात्रामा 50% भाड़ा छूट गराउने तयारी। जापानमा भएको आम निर्वाचनमा प्रधानमन्त्री ताका इचीको दल एलडीपीलाई स्पष्ट बहुमत। र आईसीसी टी20 विश्वकपको पहिलो प्रतिस्पर्धात्मक खेलमा नेपाल टेस्ट टोली इंग्ल्याण्डसँग 4 रनले पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 24 दिन बाँकी।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउनु भएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनको हिजो काठमाडौँमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वासहरू केवल सांस्कृतिक सम्पदा मात्र नभई ती नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू भएको बताउनुभयो। उहाँले सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक र नीतिगत बहसको मूलधारमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो। नेपाली कंग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न फागुन 21 लागि 21 दिने कार्यक्रम शुरू गर्ने भएको छ। पार्टी केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै फागुन 21 लागि मेरो 21 दिन कार्यक्रम गर्ने निर्णय गरेको हो। बैठकले फागुन 1 देखि 21 गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ तोकिन्छ त्यहाँ खट्नुपर्ने निर्णय पनि गरेको छ। त्यसै गरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेको प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र ओडामा केन्द्रित रहनुपर्ने बैठकले निर्णय गरेको छ। बैठकले केन्द्रीय सदस्य तारामान गुरूङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ। यस्तै बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत नेपाली कंग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका 2082 र नेपाली कंग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका 2082 परिमार्जनसहित पारित गरेको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले 9 प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ। आयोगले 9 प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र 37 प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो। आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील 6x12 नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, 2 प्रकारका स्वस्तिक छाप र मतपेटीका स्टिकर रहेको उहाँले बताउनुभयो। निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म 88 निर्वाचन क्षेत्रका लागि 1,09,63,000 मतपत्र छपाई भएको जनाएको छ। हिजो गोर्खा, म्याग्दी, पर्वत र नवलपरासी सुस्ता पश्चिमका लागि छपाई सम्पन्न भएको र 37 जिल्लाका लागि भने मतपत्र प्याकिङ समेत भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। निर्वाचन नजिकैसँगै भक्तपुरका मतदातामा पनि निर्वाचनको चर्चा परिचर्चा शुरू भएको छ। उम्मेद्वारहरू आफ्ना निर्वाचन क्षेत्रहरूमा योजनासहित मत माग्न थालेको अवस्थामा भक्तपुरका आम मतदाताको अपेक्षा के छ त? संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा पनि यति बेला आफ्नो निर्वाचन क्षेत्रमा उठेका उम्मेद्वार र राजनीतिक दलका एजेण्डाका विषयमा चर्चा परिचर्चा भइरहेको छ। विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरू निर्वाचन लक्षित क्रियाकलापमा व्यस्त छन्। समय अगावै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यसपटक उम्मेद्वारका विषयमा शहर र गाउँमा मात्रै होइन चोक र चिया पसलमा समेत आआफ्नो कोणबाट चर्चा परिचर्चा भइरहेको भए पनि निर्वाचन आचार संहिता र प्रविधिको बढ़दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा डिजिटल शैली अपनाउन थालिएको छ। देशमा व्याप्त अनियमितता र भ्रष्टाचार विरूद्ध आवाज उठाइरहेका नागरिकहरू राजनीतिक दल र उम्मेद्वार इमान्दार हुनुपर्ने अपेक्षा गरिरहेका छन्। कृषि क्षेत्रको विकास, रोजगारीको सृजना र युवा पलायन हुनबाट रोक्ने गरी प्रभावकारी नीति निर्माण गर्ने व्यक्तिहरूको छनौट गर्ने बताउनुहुन्छ भक्तपुरका मतदाता शंकर श्रेष्ठ।
देशमा कृषि उत्पादनमा बढी ध्यान दिने, रोजगारी सृजना गर्ने त्यस्तो किसिमको शासन खोजेका छौं। कसलाई चाहना छैन आफ्नो देशमा बसेर के गरौं, आमा बुवासँग आफ्नो परिवारसँग
भक्तपुर निर्वाचन क्षेत्र नम्बर एकमा 16 राजनीतिक दल र 9 जना स्वतन्त्र उम्मेद्वार गरेर 25 जना र निर्वाचन क्षेत्र नम्बर दुईमा 17 राजनीतिक दल र 15 जना स्वतन्त्र गरी कुल 32 जनाले मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिएका छन्। भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा गरी 2,05,410 मतदाता संख्या रहेको छ। ती मध्ये 1,05,265 महिला र 1,140 पुरूष तथा 5 जना अन्य मतदाता रहेका छन्। यिनै मतदाता मध्येको अप्सरा कार्की र सुन्दर प्रजापति नीति नियम राम्रो बनाई त्यसलाई कार्यान्वयन गर्ने र आफ्नो ठाउँको विकास गर्ने व्यक्तिलाई मत दिने बताउनुहुन्छ।
त्यही परिवर्तन गर्ने, नीति नियम राम्रो बनाउने गर्छु भने गरेर देखाउने खालको मान्छे चाहियो। बोलेर मात्र होइन, गरेर देखाउने खालको मान्छे चाहियो।
परिवर्तनको आवाज त कसै जनतालाई कहीँ पनि भएन। नीति निर्माण गर्नु भन्दा देश निर्माणमा होइन कि करप्सनमा जति पनि भ्रष्टाचारमा बढी उनीहरूको ध्यान।
भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा 76 मतदान स्थल र 233 मतदान केन्द्र निर्धारण गरी निर्वाचन क्षेत्र नम्बर एकमा 119 मतदान केन्द्र र निर्वाचन क्षेत्र नम्बर दुईमा 114 मतदान केन्द्र तोकिएको छ। भक्तपुर निर्वाचन क्षेत्र नम्बर एकमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका 1,70,054 जना मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर दुईमा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाका 98,356 मतदाता रहेका छन्। निर्वाचनबाट अब आउने नेतृत्वले आफ्ना क्षेत्रका लागि आवश्यक नीति तथा कानून निर्माणका विषयमा संसदमा कुरा उठाउन सक्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने भक्तपुरका मतदाताको जोड छ। भक्तपुरकै अर्का एक मतदाता प्रेमकृष्ण चक्रधर।
अब हामीले सधैँ यस्तै मात्र हेरेर भएन, यो देश त बनाउनु पर्यो नि। अब हामीले त दुःख पायो पायो, अब आफ्नो सन्तानले त सुख पाओस् न, पछिले त हेरोस् उनीहरूको भविष्य त होस्। न व्यापार छ, न व्यवसाय गर्नु छ, न त्यो भौटारी रहेछ, छटपट्टी रहेछ, काम छैन। सबै युवाहरू बाह्र पास भयो कि विदेश जाने, यो हटाएर जाने, अब हामी नेपालमै गरौं, नेपालमै गरेर खाउँ भन्ने चाहिँ उ गरोस्।
देश आम निर्वाचनको मुखमा छ। जेएनजी विद्रोहबाट सृजित असाधारण राजनीतिक कोर्सका बीच सम्पन्न हुने यो निर्वाचन विगतका नियमित निर्वाचनहरूभन्दा फरक छ। यसपटकको प्रतिनिधि सभाको निर्वाचनले सामान्य राजनीतिक घटनाक्रमका रूपमा सीमित नभई विशिष्ट अर्थ राख्छ। त्यसकारण निर्वाचन जित्नकै लागि जस्तोसुकै कुरामा प्रतिबद्धता व्यक्त गर्ने भन्दा पनि सांसद भनेको सड़क पुल निर्माण गरिदिने माध्यम नभई नीति नियम र कानूनका निर्माता हुन् र यो विधायकी निर्वाचन हो भनी मतदातालाई बुझाउन आवश्यक छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौं।
फेरि पनि निर्वाचनकै प्रसंग। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन बागलुङका सरकारवाला सक्रिय भएका छन्। निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकाय लगायतका सरकारवालाले निर्वाचन सहज र सरल ढंगले सम्पन्न गर्ने गरी गतिविधि अगाडि बढ़ाएको जनाएका छन्। बागलुङबाट संवाददाता कोपिला कर्णेलको यो रिपोर्ट।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले यति बेला निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन निर्वाचन आचार संहिता बारे सरकारवालासँग अन्तर्क्रिया छलफल तथा आचार संहिता बारे जानकारी गराइरहेको छ। निर्वाचन आचार संहिताको उल्लंघन हुँदा, निर्वाचनको सत्य तथ्य नआउने हुँदा आचार संहितालाई सबैले पूर्ण पालना गर्नुपर्ने बताउनुहुन्छ मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारी।
सबैलाई तोकिएका आचार संहिताका बारेमा उल्लंघन भयो भने यसले धेरै ठूलो विकराल रूप लिन्छ। स्वच्छ, अस्थायी
मतदाताको विवरण संकलन, जनशक्तिको विवरण संकलन, निर्वाचन सामग्रीको सरसफाई लगायतका कार्य भइरहेको बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिचालको भनाइ छ।
मतदान केन्द्रमा खटिने जनशक्तिको विवरण संकलन र आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापनको कार्य चाहिँ जिल्ला निर्वाचन कार्यालयबाट अहिले भइरहेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नको लागि अस्थायी मतदाता संकलनको काम भइरहेको छ। जनशक्तिको विवरण संकलन भइरहेको छ। अरू निर्वाचन सामग्रीहरू, जिल्लामा रहेको सामग्रीहरू सरसफाई गर्ने, विवरण दुरुस्त गर्ने र हामीले व्यवस्थापन गर्नुपर्ने सामग्रीहरू केन्द्रबाट प्राप्तिको चरणमा चाहिँ हामी रहेका छौँ।
निर्वाचनलाई लक्षित गरी जिल्लामा 1298 निर्वाचन प्रहरी र 637 नेपाल प्रहरी निर्वाचनका लागि खटाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरी उपरीक्षक तिलक भारती,
निर्वाचन प्रहरी 1298 र 637 हाम्रो नेपाल प्रहरी मतदान स्थल मतदान केन्द्रहरूमा 29 अतिसंवेदनशील, 25 संवेदनशील र 53 सामान्य मतदान स्थलहरू निर्वाचन प्रहरी नेपाल प्रहरी चाहिँ खटाउने हो।
हालसम्म कुनै पनि आचार संहिता उल्लंघनका उजुरी आएका छैनन्। बागलुङको निर्वाचनलाई उत्कृष्ट बनाउन आफूहरू लागि परेको बताउनुहुन्छ निर्वाचन अनुगमन अधिकृत नवराज बराल।
हालसम्म बागलुङमा कुनै पनि आचार संहिता उल्लंघनका विषयहरू उजुरी हामीले परेका छैन। निर्वाचनलाई स्वच्छ, मर्यादित र शान्त बनाउन हामी सबै भएर जिल्लाको निर्वाचनलाई राम्रो उत्कृष्ट बनाएर हामीले राष्ट्रिय सन्देश पनि दिनुपर्नेछ।
सरकारवाला निकायको सक्रियता बढेसँगै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्वपूर्ण भएको बताउनु भएको छ। नेपाल प्रहरी रणनीतिक सम्मेलन 2082 हिजो काठमाडौँमा उद्घाटन गर्दै गृहमन्त्री अर्यालले जेन्जी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनु पर्ने कदमबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरकारले किशोरीलाई पाठीघरको मुखको क्यान्सर विरूद्धको ह्युमन पापिलोमा भाइरस एचपीभी खोप अभियान देशैभर सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार हिजोदेखि फागुन 15 गतेसम्म देशभरिका कक्षा 6 पढ्ने किशोरी र विद्यालय बाहिर रहेका 10 उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ। अभियानकै क्रममा गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा 7 10 पढ्ने किशोरी र 11 14 वर्षका विद्यालय बाहिरका किशोरीलाई पनि सोही अभियान अन्तर्गत खोप लगाइने र हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा सञ्चालन हुने शाखाले जनाएको छ। पाठीघरको मुखको क्यान्सरको जोखिम बढ़ाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेकाले त्यसको विरूद्ध एचपीभी खोप लगाउनु पर्ने हुन्छ। नेपालमा महिलामा हुने विभिन्न क्यान्सर मध्ये पाठीघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा पाठीघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ। एचपीभी खोप अभियानको भिडियो सन्देश मार्फत सफलताको शुभकामना दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतमले खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गर्नुभयो। उहाँले 30 माथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन समेत अनुरोध गर्नुभयो। सरकारले ज्येष्ठ नागरिकलाई हवाई यात्रामा 50% भाड़ा छूट गराउने भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको हिजो बसेको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा 50% छूटको व्यवस्था नीतिगत रूपमै कार्यान्वयन भइरहेकाले सार्वजनिक यातायातभित्रै पर्ने हवाई यातायातको भाड़ा छूट गर्न मन्त्रालयले हवाई कम्पनीहरूसँग सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। काम गर्न सक्ने ज्येष्ठ नागरिकहरूलाई आगामी वर्षको बजेटमा आय आर्जनमा संलग्न गराउने गरी कार्यक्रम ल्याउने बारे छलफल भइरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले सरकारले 7 प्रदेशमा ज्येष्ठ नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा शुरू गर्न लागेको पनि बताउनुभयो। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीलाई कैलाली क्षेत्र नम्बर 1 उम्मेद्वार बन्न माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले हिजो उक्त विवादमा सुनवाईपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। कैलाली क्षेत्र नम्बर 1 निर्वाचन अधिकृतले उम्मेद्वारी खारेज गर्ने निर्णय विरूद्ध चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इण्डेक्सका अनुसार हिजो मध्याहसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण 175 एक्यूआई पुगेको हो। हिजो काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये सातौं स्थानमा सूचीकृत भएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग कल कारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढ़ेको हो। काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना 2076 अनुसार नेपाल सरकारले एक्यूआई 300 भन्दा बढ़ी पुगेको अवस्थालाई विपद मान्ने व्यवस्था गरेको छ। नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। नेपाली कला संस्कृति र चलचित्र क्षेत्रमा लामो समयसम्म अतुलनीय योगदान पुर्याउनुभएका कलाकार थापाको पार्थिव शरीरमा राष्ट्रिय सम्मानसहित अन्तिम दाह संस्कार गरिएको हो। थापाको पार्थिव शरीरमा वरिष्ठ कलाकार निर शाह, संगीतकार समुजित बास्कोटा, चलचित्र विकास बोर्डका प्रतिनिधि, कलाकार संघ संस्थाका पदाधिकारी, चलचित्र कर्मी तथा आफन्तजनले राष्ट्रिय झण्डा ओढ़ाएर अन्तिम श्रद्धांजलि अर्पण गर्नुभएको थियो। श्रद्धांजलि सभामा सहभागीहरूले स्वर्गीय थापाको कला यात्रालाई स्मरण गर्दै उहाँको योगदान नेपाली चलचित्र इतिहासमा सदैव अमर रहने उल्लेख गर्नुभयो। उहाँको शनिबार बिहान हृदयघातका कारण थापाथली स्थित नर्विक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो। अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लियर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ। नेपालमा उत्पादन बढ़ेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। अब समर्थन मूल्य अनुसार ठूलो अण्डा प्रति क्रेट 375 रूपियाँ र मीडियम 335 रूपियाँ कायम गरिएको छ। यसअघि माघ 22 गते ठूलो अण्डा प्रति क्रेट 435 रूपियाँ र मीडियम 405 रूपियाँ रहेको थियो। माघ 11 गते ठूलो अण्डा 495 रूपियाँ र मीडियम 475 रूपियाँ पुगेको थियो। गत मक्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो। तत्कालीन समयमा फर्ममा ठूलो अण्डा 565 रूपियाँ प्रति क्रेटमा बिक्री भएको थियो। मजौलाको 550 रूपियाँ थियो। संघका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढ़ेका कारण नेपालको अण्डाले बजार र मूल्य पाउन नसकेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। जापानमा हिजो भएको निर्वाचनमा प्रधानमन्त्री सानेई ताकाइचीको दलले स्पष्ट बहुमत प्राप्त गरेको छ। ताकाइचीको दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपी 465 सीट मध्ये 316 निर्वाचित भएको जापानको सार्वजनिक प्रसारण एनएचकेले जनाएको छ। अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकी ताकाइचीले पदभार सम्हालेको 3 महिनामै आम निर्वाचन भएको हो। ताकाइची लोकप्रिय नेताका रूपमा चिनिनु हुन्छ। चीनसँग बढ़दो तनावका बीच जापानको सुरक्षा क्षमता विस्तार गर्नु र प्रमुख अमेरिकी सहयोगीसँगको सम्बन्ध थप सुदृढ़ बनाउनु उहाँको प्रमुख प्राथमिकता रहेका छन्। इरानका राष्ट्रपति मसूद पेजेस्कियनले आफ्नो देश र संयुक्त राज्य अमेरिका बीच हालै भएको आणविक वार्तालाई प्रगतिका लागि एक कदम अगाडि भएको बताउनु भएको छ। उहाँले ओमानको राजधानी मस्कटमा इरानी र अमेरिकी प्रतिनिधि मण्डल बीच भएको अप्रत्यक्ष वार्तालाई उजागर गर्दै एक्समा एक पोस्टमा यस्तो टिप्पणी गर्नुभएको हो। राष्ट्रपति पेजेस्कियानले पश्चिम एशिया क्षेत्रका मित्रवत सरकारहरूको वार्ताका लागि प्रयासका परिणाम वार्ताको सम्भावना बढ़ेको र वार्ता इरानले शान्तिपूर्ण रूपमा मुद्दाहरू समाधान गर्न रोजेको बताउनुभयो। वार्ता वाशिङटन र तेहरान बीच बढ़दो क्षेत्रीय तनावको बीचमा आयोजित गरिएको थियो, जसमा मध्य पूर्वमा हालैको अमेरिकी सैन्य निर्माण र इरानको तीव्र तयारीहरू समावेश रहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीति नियम निर्माणमा सहयोग गर्न सरकारले तत्परता देखाएको छ। कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको र त्यसका लागि मन्त्रालयले नीतिगत सहजीकरण गर्न तयार रहेको वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले बताउनु भएको छ। नेपालका वित्तीय संस्थालाई पेरिस सम्झौताको धारा 6 र कार्बन परियोजनाको वित्तीयकरण बारे बुझाई अभिवृद्धि गर्ने उद्देश्यले आइतबार काठमाडौँमा आयोजित कार्यशालाको उद्घाटन गर्नुहुँदै मन्त्री चौलागाईले वातावरण संरक्षण र पूर्वाधार विकासमा देखा परेका नीतिगत चुनौतीलाई सम्बोधन गर्ने प्रयासको थालनी गरेको जानकारी गराउनुभयो। कार्यक्रममा वन सचिव डाक्टर गोविन्द प्रसाद शर्माले नेपालले कार्बन व्यापारबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्नुभयो। कार्यक्रममा कार्बन व्यापारमा वित्तीयकर्ताको दृष्टिकोण, कार्बन परियोजनामा वित्तीय लगानी गर्दा रहेका अवसर र जोखिम लगायतका विषयहरूमा धारणा राख्नु भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 10.25 अंकले घटेको छ। बजार परिसूचक नेप्से घटेर 2698.44 बिन्दुमा झरेको छ। यस दिन बजारको परिसूचक घटे पनि कारोबार रकम भने बिहिबारको तुलनामा बढ़ेको छ। आइतबार अन्य र लगानी उपसमूह बाहेक अन्य सबै समूहका उपसूचकहरूको मूल्य घटेको छ। आइतबार 330 कम्पनीहरूका 2,62,36,000 किता शेयरहरू 11,65,97,00,000 रुपियाँमा किनबेच भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चले लङ ग्रेन बासमती चामलको आयात प्रशोधन तथा वितरणमा गम्भीर अनियमितता र उपभोक्ता हित विपरीतका गतिविधि भइरहेको दावी गरेको छ। मञ्चले आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालमा वार्षिक चामलको आवश्यकता करिब 40,00,000 मेट्रिक टन भए पनि उत्पादन 30,00,000 मेट्रिक टन मात्र रहेको उल्लेख गर्नुभयो। बाँकी 10 मेट्रिक टन चामल 6 ठूला व्यापारी समूहले भारतबाट वैध तथा अवैध रूपमा आयात गर्दै आएको उहाँले दावी गर्नुभयो। व्यापारीहरूले वार्षिक करिब 10 अर्ब रूपियाँ बराबरको लङ ग्रेन बासमती चामल आयात गरी भन्सार प्लान्ट क्वारेन्टिन तथा अन्य नियामक निकायको कमजोरीको फाइदा उठाउँदै बजारमा वितरण गर्दै आएको उल्लेख गर्दै आवश्यक अनुसन्धानका लागि नेपाल सरकारको ध्यान आकर्षण समेत गराउनु भएको छ। मकवानपुरको हेटौडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम बढ्दै गएको छ। यसै क्रममा पछिल्लो पटक औद्योगिक क्षेत्रमा थप 2 उद्योग सञ्चालनमा आएका छन्। माघको पहिलो सातादेखि प्रिसियस वेस्ट रिफाइनरी प्रालीले पुराना इलेक्ट्रोनिक्स सामानहरूको प्रशोधन गरी नयाँ धातुहरू उत्पादन गर्ने नयाँ उद्योगबाट परीक्षण उत्पादन शुरू गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रेशमराज नेपालले जानकारी दिनुभयो। औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका 13 उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा रहेका छन्। हाल बन्द रहेका 3 तोरी मिललाई संरक्षण गरी सञ्चालनको लागि ललितपुर महानगरपालिकाले पहल शुरू गरेको छ। ललितपुर महानगरपालिका 21 खोकनामा रहेको ऐतिहासिक गाबु ज्यासा तेल मिल अहिले पनि सञ्चालनमा छ। मल्लकालमा खोकनामा 4 ऐतिहासिक काठका तेल मिल सञ्चालनमा थिए। समयसँगै ती मध्ये 3 बन्द भए पनि एउटा मिलले पुरानो परम्परालाई धान्दै आएको छ। बाँकी 3 ऐतिहासिक मिल पुनः सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढेको छ।
नेपाल आईसीसी T20 विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग 4 पराजित भएको छ। इङ्ल्याण्डले दिएको 185 रनको लक्ष्य पछ्याउँदा नेपालले विश्वओभरमा 6 गुमाएर 181 रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा 10 चाहिँदा सेट ब्याटर लोकेश बम क्रिचमा रहे पनि जित निस्कन भने सकेन। 185 रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरूआती दिलाएका थिए, तर 4 ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगतै 6 ओभरमा कुशल भुर्तेललाई पनि गुमायो। भुर्तेलले 17 बल खेल्दै 4 र 1 मद्दतमा 29 रन जोडे। दुवै ओपनर आउट हुँदा नेपाल 42-2 स्थितिमा थियो। त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्र सिंहरीले नेपालको इनिङ्स अघि बढाए। यो जोडीले तेस्रो विकेटका लागि 82 रनको साझेदारी गरेका थिए। यो साझेदारीले इङ्ल्याण्डलाई कुनै बेला दबावमा राखेको थियो, तर 15 ओभरमा दिपेन्द्रलाई साम करणले आउट गरेपछि नेपालले तेस्रो विकेट गुमाए। नेपालका लागि टी20 आईमा 2000 रन पूरा गर्ने पहिलो खेलाड़ी बनेका दिपेन्द्रले 29 बलमा 6 र 1 मद्दतमा 44 रन बनाए। उनले 44 रन बनाएपछि टी20 आईमा 1000 रन पूरा भएको हो। लगतै कप्तान रोहित पनि 39 रन बनाएर आउट भए। 34 बल खेलेका उनले 2 र 1 प्रहार गरे। आरिफ शेख 8 बलमा 10 रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले विश्वभरमा 7 विकेट गुमाएर 184 रन बनाउँदै नेपाललाई 185 रनको लक्ष्य दिएको थियो। ओपनर फिल सारलाई नेपालका शेरमल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इङ्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो। 57-3 अवस्थामा रहेको स्थितिमा वेथ र कप्तान टुकलीले 4 विकेटका लागि 71 रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। बलिङमा नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले समान एक एक विकेट लिए।
अझै बम अब मौसम। आज तराईका केही स्थानमा हुस्सू र कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी र हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी भागको मौसम सफा रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:47 भयो भने सूर्यास्त भए साँझ 5:51 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनैतिक स्थायित्व आवश्यक रहेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। फागुन 21 गते हुने निर्वाचनमा आवश्यक 37 प्रकारका निर्वाचन सामग्री जिल्लाबाटै व्यवस्थापन गर्ने निर्वाचन आयोगको तयारी। 9 प्रकारका सामग्री केन्द्रबाट पठाइने। सरकारद्वारा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान देशैभर शुरू। ज्येष्ठ नागरिकलाई हवाई यात्रामा 50% भाड़ा छूट गराउने तयारी। जापानमा भएको आम निर्वाचनमा प्रधानमन्त्री ताकाइचीको दल एलडीपीलाई स्पष्ट बहुमत। र आईसीसी टी20 विश्वकपको पहिलो प्रतिस्पर्धात्मक खेलमा नेपाल टेस्ट टोली इंग्ल्याण्डसँग 4 रनले पराजित। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।